यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीसँग उप प्रधानमन्त्री र मन्त्रीहरूको कार्य सम्पादन सम्झौता तोकिएको लक्ष्य हासिल गर्ने गरी काम गर्न मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन। आज बस्ने संवैधानिक परिषदको बैठक र समसामयिक राजनीतिका विषयमा प्रधानमन्त्रीद्वारा सत्ता साझेदार र प्रमुख प्रतिपक्षी दलका नेतासँग छलफल। अरू पार्टीलाई कमजोर पार्ने नीति नेपाली कांग्रेस र नेकपा एमालेको नरहेको कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा स्पष्ट। संसदीय सुनवाई समितिद्वारा 17 देशका प्रस्तावित राजदूतहरूको सुनवाई सम्पन्न। र भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका महासचिव सीताराम येचुरीको 72 वर्षको उमेरमा निधन।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालू आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उप प्रधानमन्त्री र मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो आयोजित कार्यक्रममा सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदान प्रदान गरिएको हो। त्यस अवसरमा प्रधानमन्त्री ओलीले तोकिएको लक्ष्य हासिल गर्ने कामलाई समन्वयसहित रचनात्मक ढंगले पूरा गर्न मन्त्रीहरूलाई निर्देशन दिनुभयो। प्रधानमन्त्री ओलीले योजना र लक्ष्यसहित कार्यालयमा उपस्थित भई राष्ट्र र जनताको सर्वोपरि हितमा उपलब्धिमूलक काम गर्न निर्देशन दिनुभयो। प्रधानमन्त्री ओलीले पूर्व मन्त्रीहरूका अनुभवबाट सिक्ने र सम्झौतामा नभएका तर देशका लागि गर्नुपर्ने काम गर्न पनि मन्त्रीहरूलाई आग्रह गर्नुभयो। त्यसै गरी हिजै प्रधानमन्त्री ओली र नेपाल सरकारका मुख्य सचिव एक नारायण अर्याल बीच पनि कार्य सम्पादन सम्झौता भएको छ। प्रधानमन्त्रीसँग मन्त्रीहरूले हिजो कार्य सम्पादन सम्झौता गर्नुभएपछि अब मन्त्री र सम्बन्धित सचिवहरूबीच कार्य सम्पादन सम्झौता हुनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका निजी क्षेत्रलाई लगानीको उचित वातावरण सिर्जना गर्न सरकार तत्पर रहेको बताउनु भएको छ। काठमाण्डुमा हिजो नेपाल पूर्वाधार सम्मेलनको 5 संस्करणलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले निजी क्षेत्रसँग हातमा हात मिलाएर अघि बढ़न सरकार तयार रहेको बताउनुभयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग परिसंघ र लगानी बोर्डले सम्मेलनको आयोजना गरेका हुन्। सम्मेलनको उद्घाटनमा प्रधानमन्त्री ओलीले सड़क, पूर्वाधार विकास, ट्रान्समिटर लाइन आदिको विकासमा तीनै तहका सरकारसहित सबैको हातेमालो र सकारात्मक साथको अपेक्षा गरेको बताउनुभयो। कोविड 19 पछि नेपालको अर्थतन्त्र क्रमशः पुनरुत्थान हुँदै गएको र नेपाल केही वर्षभित्र अल्पविकसित मुलुकबाट स्तर उन्नति हुने प्रधानमन्त्रीले बताउनुभयो। सम्मेलनमा उप प्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पूर्वाधारको विकासलाई प्राथमिकताका साथ अघि बढ़ाउन पूँजीगत खर्च बढ़ाउने सरकारको नीति रहेको जानकारी दिनुभयो। उप प्रधानमन्त्री पौडेलले पूर्वाधार विकासका लागि विनियोजित बजेटको आधार बढ़ाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। 21 शताब्दी अनुकूल एवं नागरिकको चाहना बमोजिम पूर्वाधार विकास एवं निर्माणमा सरकार केन्द्रित रहने उल्लेख गर्नुहुँदै उप प्रधानमन्त्री पौडेलले आर्थिक तथा वित्तीय अनुशासन एवं वित्तीय उत्तरदायित्व कायम गर्दै सार्वजनिक वित्त परिचालन एवं उपयोग गर्न चाहेको बताउनुभयो। विभिन्न संवैधानिक पदहरूमा रिक्त पदपूर्ति सिफारिश गर्न आज संवैधानिक परिषदको बैठक बोलाइएको छ। यसअघि हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठकको तयारी र समसामयिक राजनीतिका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएको थियो। छलफलमा समसामयिक विषयमा पनि कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि बोलाइएको परिषदको बैठक स्थगन गरी आज पुनः बोलाइएको हो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अरू राजनैतिक दललाई कमजोर बनाउने नीति लिएर वर्तमान सरकार निर्माण नभएको स्पष्ट पार्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो उत्कृष्ट नगरपालिका र गाउँपालिकाको सम्मान कार्यक्रममा उहाँले दुई ठूला दल मिलेपछि अरू पार्टीलाई सिध्याउने र कमजोर पार्ने नीति लिन्छन् भन्ने कुरामा सत्यता नभएको बताउनुभयो। उहाँले त्यस्तो नीति नेपाली कांग्रेस र नेकपा एमाले दुवैको नभएको बताउनुभयो। सभापति देउवाले सबैलाई मिलाएर अघि बढ़न आफूहरूले चाहेको स्पष्ट पार्नुहुँदै नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार बनेपछि देशैभर उत्साह पैदा भएको उल्लेख गर्नुभएको छ। पछिल्लो समय नेपाली कांग्रेसमा पुनः फर्कनेहरूको क्रम जारी रहेको भन्नुहुँदै उहाँले कांग्रेसलाई बलियो पार्टी बनाउनुपर्ने आवश्यकता औल्याउनुभयो। सभापति देउवाले आफूले सबै कुराबाट सन्यास लिने बेला आइसकेको उल्लेख गर्नुहुँदै देशको चिन्ता अब नयाँ नेताहरूले लिनुपर्ने बताउनुभयो। सभापति देउवाले भोलिका दिनहरू थप चुनौतीपूर्ण र महत्वपूर्ण अवसर दुवै भएको भन्नुहुँदै दुवैलाई मिलाएर अघि बढ़न नेताहरूलाई आग्रह गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व स्तरमा प्रतिस्पर्धा गर्न सक्षम जनशक्ति तयार गर्न राजर्षी जनक विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो राजर्षी जनक विश्वविद्यालयको आठौं साधारण सभा बैठकमा विश्वविद्यालयको कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले सक्षम जनशक्ति तयारीका लागि देखिएका समस्याको समाधान गर्न संयुक्त रूपमा प्रयास केन्द्रित गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले गौरवपूर्ण इतिहास र पृष्ठभूमिसँग जोड़िएको राजर्षी जनक विश्वविद्यालयले पाठ्यक्रम तयार गर्दा पूर्वीय दर्शनका साथै नेपाली दर्शन र वैभवका विषयमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ 31 गते संसद बैठकलाई सम्बोधन गर्नुहुने भएको छ। संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका जानुअघि प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्न लाग्नु भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो। प्रधानमन्त्री ओली असोज 4 गते अमेरिका प्रस्थान गर्नुहुने कार्यक्रम रहेको छ। राष्ट्रसंघीय महासभामा गर्ने सम्बोधनमा आफूले उठाउने विषयबारे प्रधानमन्त्रीले अग्रिम रूपमा संसदलाई जानकारी गराउन लाग्नु भएको एमालेका मुख्य सचेतक बर्तौलाले बताउनुभयो। सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील गेवालीलाई नियुक्त गरेको छ। मन्त्री परिषद कार्यालयका अनुसार हिजो बसेको मन्त्री परिषदको बैठकले संविधान दिवसको अवसर पारेर असोज 3 गतेदेखि धरहरा सञ्चालनमा ल्याउने निर्णय पनि गरेको छ। सरकारले हिजो केही सचिव र सहसचिवहरूको सरूवाको निर्णय पनि गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि म्यानमा अस्ट्रेलिया फ्रान्सका आवासीय र जाम्बियाका गैरावासीय राजदूतले हिजो आआफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टा छुट्टै समारोहमा आआफ्नो ओहदाको प्रमाणपत्र उहाँहरूले पेश गर्नुभएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी विज्ञप्तीमा उल्लेख गर्नुभएको छ। संसदीय सुनवाई समितिले विभिन्न देशका लागि प्रस्तावित 17 राजदूतको संसदीय सुनवाई सम्पन्न गरेको छ। समितिले प्रस्तावित राजदूतहरूको विषयमा भदौ 30 गते बस्ने बैठकमा निर्णय गर्ने भएको छ। समितिले स्पेन श्रीलंका संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूतहरूसँग हिजो सुनवाई गरेको हो। यसअघि समितिले भारत चीन दक्षिण कोरिया इजरायल पाकिस्तान साउदी अरेबिया दक्षिण अफ्रिका जर्मनी रूसी महासंघ कतार डेनमार्क मलेसिया र पोर्चुगलका लागि प्रस्तावित राजदूतहरूसँग सुनवाई सम्पन्न गरेको थियो। संसदीय सुनवाईका क्रममा प्रस्तावित राजदूतहरूले आआफ्ना अनुभव सोच र अवधारणा प्रस्तुत गर्नुहुँदै नेपाल र आफूले जिम्मेवारी पाएको देशबीचको कूटनीतिक सम्बन्ध सुदृढ गर्ने नागरिक स्तरको सम्बन्ध विस्तार गर्ने कृषि प्रविधि पर्यटन र लगानी लगायतका क्षेत्रमा भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गत साउन 14 गते सरकारले विभिन्न 17 देशका लागि राजदूतहरूको नाम सिफारिश गरेको थियो। चाडपर्व लक्षित सहुलियत मूल्य पसल आगामी असोज 7 गतेदेखि 6 सञ्चालनमा आउने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगम खाद्य व्यवस्था तथा व्यापार कम्पनी साल ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गर्न निर्देश गरेको छ। आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाडको अवधिभर सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउन लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न 42 जिल्लाका 61 स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्ने जनाएको छ। यस्ता पसलबाट बजार मूल्य नियन्त्रण हुने र गुणस्तरीयता कायम भई सरल सहज र सर्वसुलभ रूपमा सामग्री उपलब्ध गराउने उद्देश्य राखेको सरकारले उल्लेख गरेको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार निवारण ऐन 2059 संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल भएको छ। समितिमा हिजोको छलफलमा गृहमन्त्री रमेश लेखकले निजी क्षेत्रमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग जाने कि नजाने भन्ने विषयमा सांसदहरू प्रष्ट हुनुपर्ने बताउनुभयो। मन्त्री लेखकले सरकारी अनुदान लिएका निजी क्षेत्रलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्नुपर्ने आफ्नो धारणा रहेको बताउनुभयो। बैठकमा सांसदहरूले ऐन बनाउँदा विवादास्पद र शंका उत्पन्न गर्ने शब्द राख्न नहुने सुझाव दिनुभयो। उहाँहरूले दीर्घकालीन सोचका साथ शब्द छनौट र अर्थ लाग्ने विषय उल्लेख गर्नुपर्ने सुझाव दिनुभयो। रक्षा मन्त्री मानवीर राईले मुलुकको प्रमुख सुरक्षा अंग नेपाली सेना राष्ट्र र जनताको सेवामा सदैव क्रियाशील रहेको बताउनु भएको छ। नवनियुक्त प्रधान सेनापति अशोकराज सिग्देलको स्वागत तथा सेवानिवृत्त प्रधान सेनापति प्रभुराम शर्माको विदाईका लागि रक्षा मन्त्रालयले हिजो आयोजना गरेको कार्यक्रममा उहाँले नेपाली सेनाले इतिहासका हरेक कालखण्डमा देश र जनताको हितमा सरकारको निर्देशन पालना गर्दै आएको बताउनुभयो। राष्ट्रिय सेनाले सुरक्षाका अतिरिक्त काठमाण्डू तराई मधेस द्रुत मार्गसहित रणनीतिक महत्वका सड़क पूर्वाधारको निर्माणमा पनि क्रियाशील रहेको मन्त्री राईले बताउनुभयो। त्यस क्रममा प्रधान सेनापति सिग्देलले नेपाली सेना संविधान कानून र स्थापित मूल्य मान्यताको परिधिभित्र रही देश र जनताको हितमा काम गर्दै संगठनलाई सुदृढ़ तुल्याउने कार्यमा निरन्तर क्रियाशील रहेको बताउनुभयो। रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगालले लामो अभ्यास उच्च दृढ़ता आर्थिक अनुशासन कानूनको परिपालना र अनुभवकै कारण गौरवमय इतिहास बोकेको नेपाली सेनाका संगठन प्रमुख भई दुवैजनाले राष्ट्र र जनताको श्रीवृद्धिमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। निवर्तमान प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेना जस्तो पवित्र संगठनको नेतृत्वमा रही राज्य र जनताको सेवामा राष्ट्रले दिएको जिम्मेवारी आफूले पूरा गर्न हरसम्भव प्रयत्न गरेको बताउनुभयो। मन्त्रालयका प्रवक्ता मनोज कुमार आचार्यले मन्त्रालय र सेनाबीच अत्यन्तै घनिष्ठ सौहार्दपूर्ण र सुदृढ़ सम्बन्ध रहिआएको त्यस क्रममा बताउनुभयो। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रमा बजेट अभाव हुँदा खेलकुदको पूर्वाधार बनाउन नसकिएको बताउनु भएको छ। प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको हिजोको बैठकमा मन्त्री चौधरीले प्रतिदिन खेलाड़ीहरू विदेश पलायन हुन बाध्य हुनु परेकाले उनीहरूलाई नेपालमै रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले नेपाललाई विश्वमा चिनाउने खेलकुद क्षेत्रमा सरकारले लगानी बढ़ाउनुपर्ने सुझाव दिनुभयो। सांसदहरूले ओलम्पिक र एसियाली खेलमा खेलाड़ी छनौट गर्दा वैज्ञानिकता अपनाउनु पर्ने खेलाड़ीको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्ने अवकाश पाएका खेलाड़ी समेतलाई राज्यले सेवा सुविधा प्रदान गर्नुपर्ने र युवालाई रोजगारी सिर्जना गर्न सरकारले युवा नीति तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले सरकारले जनतामा आशा जगाएको धारणा राख्नु भएको छ। नेपाली कांग्रेस मोरङले हिजो विराटनगरमा गरेको कार्यक्रममा उहाँले आगामी एक वर्षभित्र देशभर विद्युतीकरण गरिसक्ने अभियानका साथ सरकारले काम गरिरहेको बताउनुभयो। समाजवादी पार्टी नेपाल जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दैनिक 10,000 भन्दा बढ़ी युवा रोजगारीको खोजीमा विदेश पलायन भइरहेको सन्दर्भमा राजनीतिक दलहरूकै कारण मुलुक अप्ठ्यारोमा पुगेको बताउनु भएको छ। नेपालगंजमा हिजो आयोजित जनतासँग जसपा नेपाल अभियानलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष यादवले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गरिनुपर्नेमा जोड़ दिनुभयो। नेपाल राष्ट्र बैंकले यसपटकको दशैंलाई लक्षित गरी सर्वसाधारणका लागि असोज 13 22 गतेसम्म सफा तथा सुकिला नोट सटही सुविधा दिने जनाएको छ। राष्ट्र बैंकले सूचना जारी गर्दै बड़ा दशैंमा माग हुने साना दरका नोट सटही गर्न पाउने स्थान र समय पनि तोकेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विदेश जाने यात्रुलाई सुरक्षा जाँचका क्रममा आफूले लगाएका खादा र माला प्रयोग नगरिदिन आग्रह गरेको छ। यात्रुहरूले लगाएका खादा र मालाका कारण सुरक्षा जाँचका क्रममा विमानस्थलका जाँच उपकरण एक्सरे कन्भेयर बेल्ट र स्केलेटरमा अड्किएर क्षति पुगिरहेकाले जाँचका क्रममा खादा र माला प्रयोग नगरिदिन आग्रह गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिनुभयो। यात्रुले लगाएको खादा र माला विमानस्थलका विभिन्न भागमा अलपत्र छाड़ी जाने गर्नाले विमानस्थलको सौन्दर्यमा समेत नकारात्मक असर पुगिरहेको महाप्रबन्धक निरौलाले बताउनुभयो। खादा र माला आफैसँग लैजान परे यात्रुले झोलाभित्र राखेर लैजान सक्ने विमानस्थलको कार्यालयले जनाएको छ। राष्ट्रिय बाल दिवसका अवसरमा रेडियो नेपाल र नेपाल बाल संगठनको संयुक्त आयोजनामा आज राष्ट्रिय बाल गीत प्रतियोगिता हुने भएको छ। प्रतियोगिताको रेडियो नेपालले आज बिहान 11 बजेको समाचारपछि नेपाल बाल संगठनको केन्द्रीय कार्यालय नक्सालबाट प्रत्यक्ष प्रसारण गर्नेछ। विभिन्न प्राकृतिक विपत्तिका कारण सिन्धुपाल्चोक जिल्लाले वर्षेनी भौतिक तथा मानवीय क्षति बेहोर्दै आएको छ। 2072 सालको भूकम्पले भत्काएका संरचनाहरूको पुननिर्माणको काम सम्पन्न नहुँदै 78 सालमा मेलम्ची र इन्द्रावती नदीमा आएको बाढ़ीले मेलम्ची हेलम्बु पाँच पोखरी थाङपाल गाउँपालिकामा ठूलो क्षति पुर्याएको छ। ती क्षति भएका संरचनाहरूको पुननिर्माणको अभियान थालिएको सिन्धुपाल्चोक संवाददाता देवराज सुवेदी बताउँछन्।
2078 साल असार एक गतिको बाढ़ीले पूर्ण रूपमा क्षति पुर्याएको पाँच पोखरी थङपाल गाउँपालिका वडा नम्बर तीन भोताङ र वडा नम्बर दुई याङ्री जोड्ने झोलुङ्गे पुल पुननिर्माण भएको तीन वर्ष नबित्दै गत असार तीस गते इन्द्रावती नदीमा आएको बाढ़ीले पूर्ण रूपमा क्षति गर्यो। भोताङ र याङ्रीसँगै सुनचौ, डाली, ब्राथोर, रिपार लगायत स्थानीयको जीवन रेखाको रूपमा रहेको पुलमा क्षति पुगेपछि निकै शास्ति खेप्नु परेको याङ्रीका केसाङ तामाङ बताउनुहुन्छ।
गाउँ छ र यहाँको प्रसिद्ध ठाउँ आमायाङ्री पनि यहीँ पर्छ। एउटा लाइफ लाइन हो हाम्रो यो भनेर चाहिँ साथै हामीसँग यहाँ दुईटा स्कुल छ। गाउँपालिकाको सहयोगमा यो पुललाई अहिले अन्तिम चरणमा आइपुगेको छ। यहाँको 14-15 गाउँवासी छौँ, हामी एकदम हर्षित छौँ।
असार तीस गतिको बाढ़ीले पाँच पोखरी थाङपालमा मात्रै तीनवटा झोलुङ्गे पुलमा क्षति पुग्यो। याङ्री वडा नम्बर छ र एक जोड्ने चिन्ने झोलुङ्गे पुल र महाकालमा रहेको पुलमा क्षति पुग्दा स्थानीयले ओहोर दोहोर गर्न मात्र होइन विद्यार्थीहरू स्कूल समेत जान पाएनन्। स्थानीयको समस्यालाई ध्यान दिँदै गाउँपालिका साउन यता मात्रै दुईवटा पुल बनाइसकेको छ। महाकालमा तत्काल पक्की पुलका लागि टेन्डर प्रक्रियामा जाने गाउँपालिकाले जनाएको छ। प्रदेश र संघ सरकारलाई बाढ़ीले पुर्याएको क्षतिबारे जानकारी गराउँदै बजेट विनियोजन गर्न आग्रह गर्दा समेत व्यवस्था गरेपछि पालिकाले आफ्नै स्रोतबाट पुल बनाएको बताउनुहुन्छ पाँच पोखरी थङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा।
असार तीस गते फेरि लार्केको धेरै माथिबाट ठुलो पहिरो आयो। यो इन्द्रावती नदीमा तीनवटा झोलुङ्गे पुल पूर्ण रूपमा पोखा आयो। हामीले सम्बन्धित निकाय प्रदेश संघलाई पनि ध्यान आकर्षण गरायौं। अलि समय हामीले पर्ख्यौँ, सहयोग प्राप्त नभइसके पछाडि अब हामी जति सकिन्छ गाउँपालिकाले आफ्नै स्रोत साधनले यो पुल कुनै हालतमा बनाउनु पर्छ भन्ने हिसाबले हामीले पुल निर्माण कार्य अगाडि बनायौँ। यसरी नागरिकलाई सहज बनाएको अवस्था छ।
याङ्रीमा 162 मिटर लामो झोलुङ्गे पुल गाउँपालिकाको करिब 34 लाख लागतमा निर्माण भएको हो भने वडा नम्बर एक र छ जोड्ने 65 मिटर लामो चिन्डे पुल 13 लाख लागतमा पुननिर्माण सम्पन्न भएको हो। देवराज सुवेदी, रेडियो नेपाल, सिन्धुपाल्चोक।
प्रहरीले लागू औषध बिक्री वितरण गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं पूर्व सांसद पोखरा 24 निवासी 48 वर्षीय ढाका कुमार श्रेष्ठलाई पक्राउ गरेको छ। लागू औषध ट्याब्लेट 97 चक्कीसहित पक्राउ परेका रोल्पा त्रिवेणी गाउँपालिका सात स्थायी घर भई हाल पोखरा महानगरपालिका चार बस्ने 42 वर्षीय प्रकाश थापा मगरले पोखरा 9 पृथ्वी चोकमा रहेको दिया फार्मेसीबाट लागू औषध खरिद गरी ल्याएको बयान दिएपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी अविनाश दीप जीसीले जानकारी दिनुभयो। उहाँका अनुसार फार्मेसीका संचालक डाक्टर श्रेष्ठलाई कास्की जिल्ला अदालतबाट कानून बमोजिम पक्राउको अनुमति लिएर नियन्त्रणमा लिइएको छ र थप अनुसन्धान प्रक्रिया अघि बढ़ाइएको छ। प्रतिनिधि सभा सदस्यमा समानुपातिक तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित हुनुभएका श्रेष्ठले यसअघि रकमको लेनदेनको अभियोग लागेपछि सांसदबाट राजीनामा दिनुभएको थियो। वीरगंजलाई कार्यक्षेत्र बनाएर चार दशकदेखि पत्रकारिता गर्दै आउनुभएका वरिष्ठ पत्रकार सुदर्शन राज पाण्डेको हिजो निधन भएको छ। मस्तिष्कघातका कारण बिरामी पर्नुभएका उहाँको हिजो शिक्षण अस्पताल महाराजगंजमा निधन भएको पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहानले जानकारी दिनुभयो। केही अन्तर्राष्ट्रिय समाचार। भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका महासचिव सीताराम येचुरीको 72 वर्षको उमेरमा निधन भएको छ। श्वास प्रश्वास प्रणालीमा गम्भीर संक्रमण भएपछि गत अगस्त 19 तारीकमा दिल्लीस्थित अस्पतालमा भर्ना हुनुभएका उहाँको हिजो निधन भएको हो। भारतको राज्यसभा र विधानसभामा सन् 2005 17 सदस्य रहनुभएका येचुरी भारतका प्रभावशाली कम्युनिष्ट नेताका रूपमा मानिनुहुन्थ्यो। चीनलाई गोप्य सूचना चुहाएको अभियोगमा अमेरिकी गुप्तचर निकाय सीआईएका एकजना पूर्व अधिकारीलाई 10 वर्षको जेल सजाय सुनाइएको छ। 31 वर्षीय अलेक्जेन्डर युक चिङ माले अमेरिकी सूचना चीनलाई बेचेको यसअघि स्वीकार गरेका थिए। उनले गोप्य सूचना बेचे बापत 50,000 अमेरिकी डलर बुझेको भिडियो फेला पारेपछि अमेरिकी अधिकारीहरूले उनीमाथि अनुसन्धान अघि बढ़ाएका थिए। इजरायलले मध्य गाजाको एउटा विद्यालयमा आक्रमण गर्दा राष्ट्रसंघका कर्मचारीसहित 18 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार संस्थाहरूले उल्लेख गरेका छन्। गाजा युद्धका क्रममा नुसिरातको अल जामनी विद्यालय परिसरमा यसअघि नै धेरै पटक इजरायली सेनाले हवाई आक्रमण गरिसकेको छ। इजरायली सेनाले अल जौनी विश्वविद्यालयमा पनि 5 पटक बम प्रहार गरेको गाजाका अधिकारीहरूले जानकारी दिएका छन्। अब आर्थिक समाचार।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले साल ट्रेडिङ कर्पोरेशनले दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाएर राज्य र नागरिकलाई विश्वास दिलाउन सक्नुपर्ने बताउनु भएको छ। कर्पोरेशनको 62 वार्षिकोत्सवका अवसरमा बिहिबार काठमाडौँमा आयोजित कार्यक्रममा उद्योग मन्त्री भण्डारीले उपभोग्य वस्तुको कृत्रिम अभाव तथा अस्वाभाविक मूल्यवृद्धि हुन नदिन साल ट्रेडिङले उपभोग्य बजारमा गतिलो हस्तक्षेप गर्नुपर्ने पनि बताउनुभयो। कार्यक्रममा साल ट्रेडिङ कर्पोरेशनका अध्यक्ष प्रदीप लाल श्रेष्ठले आगामी दिनमा कर्पोरेशनको सेवा र व्यवसाय थप विस्तार गर्ने प्रतिबद्धता जनाउनुभयो। यस्तै कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले आम जनताको दैनिक उपभोग्य अत्यावश्यक वस्तुको सहज आपूर्तिको व्यवस्थाका लागि कर्पोरेशन दृढ रहेको बताउनुभयो। यस्तै राजधानीमा आयोजित एक अर्को कार्यक्रममा उद्योग मन्त्री दामोदर भण्डारीले नेपाल सरकारले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिएको बताउनु भएको छ। आईजीसी बिजनेस होल्डिङ नेपाल र केई रिन्कन कम्पनी लिमिटेड जापान बीच सूचना प्रविधि आईटीको क्षेत्रमा संयुक्त लगानीका लागि आयोजित सम्झौता कार्यक्रममा उद्योग मन्त्री भण्डारीले आईटीको क्षेत्रमा लगानी भित्र्याउन आवश्यक समन्वय गर्न नेपाल सरकार तयार रहेको बताउनुभयो। मन्त्री भण्डारीले यो सम्झौताले नेपाल जापान बीचको प्रविधि सम्बन्धमा नयाँ युगको शुरूआतको संकेत गरेको पनि बताउनुभयो। कार्यक्रममा केई रिन्कनका अध्यक्ष तथा सीईओ सातोशी सातोले यो सहकार्यले व्यापारिक सम्बन्धलाई मात्रै नभई नेपाल र जापान बीचको गहिरो द्विपक्षीय सम्बन्धलाई पनि मजबूत बनाउने विश्वास व्यक्त गर्नुभयो। आईसीजी बिजनेस होल्डिङका अध्यक्ष गणेशमान लामा र केई रिन्कन कम्पनी लिमिटेडका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत सतोशी सातोले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ। नेपालमा उत्पादित तरकारी कतार निर्यात गर्न शुरू भएको छ। चाइना फाउण्डेशन फर रूरल डेभलपमेन्ट नेपालको सहयोगमा नेपालको कृषि कार्यक्रम अन्तर्गत पहिलो चरणमा बिहिबार काठमाण्डुको दक्षिणकाली नगरपालिका भित्र उत्पादित करिब 2000 किलो तरकारी कतार पठाइएको नगर प्रमुख मोहन बस्नेतले जानकारी दिनुभयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बिहिबार आयोजित कार्यक्रममा नेपालका लागि कतारी राजदूत मिसाल मोहम्मद अली अल अन्सारीलाई तरकारी हस्तान्तरण गरी कतारमा तरकारी निर्यातको शुरूआत गरिएको कृषि विभागका महानिर्देशक डाक्टर नरहरि प्रसाद घिमिरेले बताउनुभयो। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले देशका अधिकांश भूभाग बाढ़ी पहिरो र आगजनीको उच्च जोखिममा रहेकाले सरकारले सबै जनताको एकमुष्ट जीवन बीमा गर्दा उपयुक्त हुने बताउनु भएको छ। वीरगंजमा आयोजित बीमा प्राधिकरणको अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष सिलवालले कर्णाली प्रदेश सरकार आफैले प्रदेशका 13 लाख नागरिकको बीमा गरिदिएको उदाहरण पेश गर्दै मधेस प्रदेश सरकारले पनि त्यहाँका नागरिकको बीमातर्फ ध्यान दिन जरूरी रहेको बताउनुभयो।
सुरेन्द्रमणि त्रिपाठी, अब खेल समाचार।
वालिङ नगरपालिकामाथि कठिन जित निकाल्दै साबिक विजेता एपीएफ एन्फा महिला लीगको दोस्रो स्थानमा उक्लिएको छ। सादुबाटो स्थित एन्फा मैदानमा बिहिबार नै भएको पहिलो खेलमा बागमती युथ क्लबमाथि 3-0 जित हात पार्दै अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा उक्लिन सफल भएको थियो। तर 2.5 घण्टापछि नै एपीएफ आर्मीलाई एक स्थान तल धकेल्न सफल भएको हो। जितसँगै एपीएफले 4 खेलबाट 10 अङ्क जोडेको छ। समान अङ्क रहे पनि अर्को विभागीय टोली नेपाल पुलिस क्लब गोल संख्यामा अगाडि छ। 9 अङ्क रहेको आर्मी भने तेस्रो स्थानमा झरेको छ। एपीएफसँग पराजित भएको वालिङको 6 अङ्क छ। एपीएफलाई 2-1 जित दिलाउन रेणुका नगरकोटी र रश्मि कुमारी घिसिङले गोल गरिन्। वालिङका लागि भने सिसे एन्टोङ्गोले गोल गरे पनि पर्याप्त रहेन। श्रीलंकामा अर्को महिना हुने काबा यु20 पुरूष भलिबल च्याम्पियनशीपका लागि 12 खेलाड़ीको नेपाली टोली घोषणा भएको छ। नेपाल भलिबल संघले बिहिबार 12 खेलाड़ीको नाम सार्वजनिक गरेको छ। संघले बन्द प्रशिक्षणमा रहेका 18 मध्ये 12 खेलाड़ीको अन्तिम छनौट गरेको हो। भदौ 8 गतेबाट बन्द प्रशिक्षण गरिरहेको थियो। च्याम्पियनशीप असोज 17-23 गतेसम्म श्रीलंकाको कोलम्बोमा हुनेछ। केही महिना अघि काठमाण्डुमा भएको यु19 भलिबल च्याम्पियनशीपमा गरेको प्रदर्शनको आधारमा खेलाड़ी छनौट गरिएको हो। सो प्रतियोगिताको महिला प्रतियोगितामा भाग लिएर छनौट भएका टोलीले गत महिना मालदिवसमा सम्पन्न काभा यु20 च्याम्पियनशीपमा काँस्य पदक जितेको थियो। खेल पत्रकार प्रशिक्षणका लागि एआईपीएस एसिया र सीएमआर नेपाल बीच सम्झौता भएको छ। एआईपीएस एसियाको 15 कंग्रेसको अवसरमा बिहिबार नेपाल पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र सीएमआर नेपालका निर्देशक उज्जवल आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता अनुसार सीआर नेपालले एआईपीएस एसियालाई हरेक सेसनमा 2 खेल पत्रकार प्रशिक्षण कोटा प्रदान गर्नेछ। नेपाल खेलकुद पत्रकार मञ्च एनएसजीएफको आंशिक छात्रवृत्तिमा एआईपीएस एसियाले उक्त प्रशिक्षण कोटा प्राप्त गर्नेछ।
अझै बम अब मौसम। आज देशभर आंशिकदेखि सामान्यतया बदलिरही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कतिपय प्रदेशका पहाड़ी भागमा एक दुई स्थानमा हावाहुरीसहित अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस, वर्षा 0.8 मिलिमिटर, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:49 भयो भने सूर्यास्त भरे साँझ 6:11 हुनेछ। प्रमुख समाचार पुनः एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीसँग उप प्रधानमन्त्री र मन्त्रीहरूको कार्य सम्पादन सम्झौता तोकिएको लक्ष्य हासिल गर्ने गरी काम गर्न मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन। आज बस्ने संवैधानिक परिषदको बैठक र समसामयिक राजनीतिका विषयमा प्रधानमन्त्रीद्वारा सत्ता साझेदार र प्रमुख प्रतिपक्षी दलका नेतासँग छलफल। अरू पार्टीलाई कमजोर पार्ने नीति नेपाली कांग्रेस र नेकपा एमालेको नरहेको कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा स्पष्ट। संसदीय सुनवाई समितिद्वारा 17 देशका प्रस्तावित राजदूतहरूको सुनवाई सम्पन्न र भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका महासचिव सीताराम येचुरीको 72 वर्षको उमेरमा निधन। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।